तफसीर सूरत अनफाल जो है आज हमारी शुरू हुई है और अनफाल मदनी सूरत है। इसके 10 रुकू और 75 आयात हैं। और जैसा कि आपने पहले पढ़ा भी कि अनफाल नफल की जमा को कहते हैं जिसके मानी ज्यादा के होते हैं, एक्स्ट्रा। जैसे फर्ज नमाज है और उसके अलावा फर्ज और सुन्नत के अलावा नफल नमाज भी आप पढ़ते हैं तो वो एक्स्ट्रा है, जायद है। और सूरत अनफाल में गजवाए बदर पर तबसरा किया गया है। ज्यादातर आयतें जो हैं वो गजवाए बदर के तबसरे पर जो है उसके मुतल्लिक हैं। और ये सूरत जो है 2 हिजरी में गजवाए बदर के बाद नाजिल हुई। और गजवाए बदर कुफर और इस्लाम की जो है वो पहली जंग थी और इस सूरत में मुफस्सल तबसरा जो है उस पर किया गया है। और अगर आप जो हैं वो इस सूरत पर आप गौर करें तो आप देखेंगी कि अजीमुशान जंग पर अल्लाह ताला ने जो तबसरा किया है वो दुनिया के तबसरों से बहुत ही मुख्तलिफ है। आम तौर पर किसी भी मुल्क की कोई फौज जब जीतती है और किसी भी मुल्क की कोई टीम जीतती है, किसी भी कोई भी जो मुकाबला होता है उसमें कोई टीम जीत जाती है, फुटबॉल है, क्रिकेट है, तो आप कभी कमेंट्री सुने उस वक्त कि कैसे जो है वो जमीन और आसमान के तलाबे मिलाए जाते हैं, कितनी तारीफ के पुल बांधे जाते हैं। लेकिन आप यहाँ पे गौर करें कि अल्लाह का तबसरा है और मुसलमानों की जो जमात थी, जो रसूल अल्लाह सल्लल्लाहु अलैहि वसल्लम की सरकर्दगी में जिन्होंने जंग लड़ी, आम तबसरों से बहुत मुख्तलिफ है जो दुनिया में बिलमूम किए जाते हैं। और अभी आप देखेंगे इसमें 2-4 बातें, जिसमें पहली बात क्या है कि सबसे पहले जो खामियां थी ना मुसलमानों की जंग में उन पे तबसरा किया गया है कि इखलाकी हैसियत से मुसलमानों का किरदार बुलंद किरदार होना चाहिए था, तो अगर उनके अंदर जो कमी बेशी है तो उसको अल्लाह ताला ने सबसे पहले उसकी निशानदेही की है ताकि वो अपने आला मकसद को हासिल कर सके, उनकी तरबियत पर तवज्जो दी है। फिर दूसरी बात क्या की कि अल्लाह ताला ने कहा कि जो कुछ भी हुआ वो तो ताइदे इलाही की वजह से हुआ है ना, और होना क्या चाहिए कि लोगों पर अल्लाह पर तवक्कुल करना चाहिए, अल्लाह और अल्लाह के रसूल की अतात का सबक लेना चाहिए। फिर इसी में आप गौर करेंगी, आप ये भी पढ़ेंगी कि आला मकसद जो था इखलाकी मकसद उसको खास तौर पे नुमाया किया गया है कि जंगें जब की जाती हैं तो क्यों की जाती हैं, उनका मकसद क्या होता है, मालो दौलत जमा करना नहीं होता, अपनी शान और शौकत के डंगे बजाना नहीं होता, अपनी फतह के झंडे गाड़ना नहीं होता, बल्कि मकसद क्या होता है, सिर्फ और सिर्फ जो है वो हक और बातिल का जो मार्का है उसका मकसद ये होता है कि हक वाजे हो जाए और बातिल खत्म हो जाए, तो अल्लाह ताला ने उसको भी उसकी वजाहत की है। और भी इसमें कई हदायात हैं कि जो माल तुम्हें मिला है उसकी तकसीम कैसे होगी, और जो कैदी हैं वो लोग उनके मुतल्लिक जो है कुछ हदायात हैं, है ना। फिर इस्लामी रियासत का दस्तूर जो है उसमें और क्या चीजें होनी चाहिए, जो बाहर लोग रहते हैं उनके बारे में भी चंद एक बातें हैं। तो आइए इस पसे मंजर में हम सूरत अनफाल जो है इसकी इसको समझते हैं। यस अलूनका अनिल अनफाल, तुझसे अनफाल के मुतल्लिक पूछते हैं। कुलिल अनफालु लिल्लाहि वर रसूल, आप कह दीजिए कि ये अनफाल तो अल्लाह और उसके रसूल के हैं। फत्तकुल्लाह व अस्लिहू ज़ात बैनकुम, बस अल्लाह से डरो और आपस के ताल्लुकात दुरुस्त कर लो। वतीउल्लाह व रसूलहू इन कुंतुम मुमिनीन, और अल्लाह और उसके रसूल की अतात करो अगर तुम मोमिन हो। तो आप देखिए कि अजीब जो है वो सूरत का आगाज है और अजीब तबसरा जंग की तमहीद है। बदर के मैदान में मुसलमानों ने कुरैश से जो माल लूटा उसकी तकसीम पर मुसलमानों के दरमियान झगड़ा हो गया। क्यों? इसलिए कि इस्लाम को कबूल करने के बाद ये पहली जंग थी जो इस्लाम के परचम तले जो थी वो लड़ी गई थी, है ना। तो आमतौर पर होता क्या था कि जब वो जंग करते थे जमाने जाहिलियत में, तो जो माल जिसके हाथ में लगता था वो उसी का होता था। और अब जो है पुराने तरीके के मुताबिक मुसलमान ये समझ बैठे कि जिसको जो मिला, जिसने जो लूटा वो उसी का है। और कहते हैं कि सहाबा के जो लश्कर था उसमें तीन हिस्से बन गए। एक ग्रोह जो था वो ये कह रहा था कि हमने दुश्मन का ताकुब किया है ताकि वो वापस ना आ सके, तो इसलिए माले गनीमत हमारा है। दूसरा ग्रोह ये कह रहा था कि हमने रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम की जो है वो हिफाजत की है, और ये सबसे अहम बात थी, और माल तो हमारा है, अगर हम हिफाजत ना करते रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम की तो हमने तो सबसे अहम काम जो है वो अंजाम दिया है, अगर हम ना करते तो फिर क्या हो सकता था, है? तीसरा ग्रोह जो था वो ये कह रहा था कि माले गनीमत तो हमने लूटा है, यानी हमने अपनी जान को खतरे में डालकर तो हमने माले गनीमत जो है वो लूटा है, तो इसलिए जो है वो माले गनीमत जो है ये हमारा है। तो हर शख्स, हर जो ग्रोह था या लोग जो थे वो अपने अपने मुतालबात जो थे वो पेश कर रहे थे, और कोई भी तैयार नहीं था अपने हक को छोड़ने के लिए। और अब सूरत हाल क्या थी कि झगड़े से तलखी की सूरत पैदा हो रही थी, और बात जो थी वो जबानों से दिलों तक बदमजगी जो थी वो फैलने लगी। तो ऐसे में जो है वो ये वो मौका था कि कुरान में आयतें नाजिल हो गई, यस अलूनका अनिल अनफाल, के लोग आपसे अनफाल के मुतालिक पूछते हैं, सवाल करते हैं। और मुस्नद अहमद में हमें इस आयत के शान नजूल के मुतालिक एक वाकया और भी मिलता है। हजरत साद बिन अबी वकास रजी अल्लाह अन्हु कहते हैं कि गज़वे बदर में मेरे भाई उमैर शहीद हो गए, मैंने उनके बिलमुकाबिल जो मुशरिकीन में से सईद बिन आस था उसको कत्ल किया, और उसकी तलवार लेकर रसूल अल्लाह की खिदमत में हाजिर हुआ, और मैं चाहता था कि ये तलवार मुझे मिल जाए, मगर रसूल अल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने हुक्म दिया कि इसको माल गनीमत में जमा कर दो। मैं हुक्म मानने पर मजबूर था, मगर मेरा दिल इसका सख्त सदमा महसूस कर रहा था कि मेरा भाई शहीद हुआ, मैंने फिर मुकाबला किया उसका जो बिल मुकाबिल था, जिसने इनके भाई को शहीद किया या शहीद करने वालों में जो शामिल था, मैंने बिल उसके बिल मुकाबिल दुश्मन को मारा और उसकी तलवार हासिल की, और फिर वो मुझसे ले ली गई। तो कहते हैं मेरे दिल पर इसका बड़ा ही सदमा था, मगर अब ये कि जब रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने कहा कि इसको जमा करा दो माल गनीमत में, कहते मैं माल गनीमत में जमा करने के लिए आगे बढ़ा तो अभी दूर नहीं गया था कि रसूलुल्लाह पर सूरत अनफाल की ये आयत नाजिल हुई, और आपने मुझे बुलवाकर ये तलवार मुझे अता कर दी। और बाज रवायात में ये भी मिलता है कि हजरत साद रजी अल्लाह ने रसूलुल्लाह से ये अर्ज भी किया था कि ये तलवार मुझे दे दी जाए, मगर आपने फरमाया कि ना ये मेरी चीज है जो किसी को दे दूं और ना ये आपकी है, इसको पूरे माल गनीमत में जमा कर दो, उसका जो फैसला अल्लाह ताला करेंगे उसके मुताबिक से फैसला किया जाएगा। तो इसी तरह के कुछ वाकयात पेश आए होंगे, जो पहले मैंने आपको बताया कि आपस में लोगों के दरमियान जो थी वो दावे थे मुख्तलिफ, के हर कहता था ये मेरा है, हमने ज्यादा कीमती काम अंजाम दिया है, कीमती खिदमत अंजाम दी है, और एक ये वाला वाकया भी। तो यस अलूना का, आपसे सवाल पूछते हैं कौन, सहाबा, किससे पूछते हैं, रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम से, किसके मुतल्लिक, अल अनफाल। तो अनफाल एक तो ये कि ये सामान जो गज़वे बदर में मुसलमानों को मिला, इसके अलावा अनफाल के माल में सदकात, अतियात और जिजिया वगैरह ये सब शामिल है। तो रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम से पहले जो उम्मतें थी उन पर माल गनीमत हराम था। फिर वो लोग क्या करते थे कि जो भी माल गनीमत होता था वो सारे माल को एक मैदान में इकट्ठा करते थे और रख देते थे, रात के वक्त आग आती थी और उस माल गनीमत को जो है वो जला देती थी, तो उनके लिए ये हराम था इसलिए वो ऐसा करते थे, लेकिन मुसलमानों के लिए ये हलाल है। लेकिन ये कि सबसे पहले जो मुसलमानों को हुक्म दिया गया वो क्या है कि कुलिल अनफालू लिल्लाही व रसूल, कि ये अनफाल तो अल्लाह और उसके रसूल के हैं। तो सबसे पहले क्या कहा गया, तुम्हारे नहीं है, किसी के भी नहीं है, अल्लाह और अल्लाह के रसूल के हैं। क्या, क्यों ऐसा कहा गया, ताकि जो सहाबा थे उनके वो सरे अतात खम करें, उनके अंदर तस्लीम और रजा जो है वो पैदा हो, के माल के लिए जंग नहीं की, اللہ کے لیے کی تھی نا، اللہ کی رضا کے لیے، تو مال اللہ اور اللہ کے رسول کے ہیں. اور بجائے اس کے آپ دیکھیں کتنی عجیب سی بات لگتی ہے نا کہ جھگڑا مال کے بارے میں ہو رہا ہے، اور ہونا یہ چاہیے تھا وہی نازل ہوئی تو ساتھ ہی اعلان کر دیا جاتا کہ کس کس کا کتنا کتنا ہے. غیب اللہ کو زیادہ پتا تھا نا، کس نے کتنی محنت اور شجاعت سے کام کیا ہے، تو اس کو بانٹ دیا جاتا تو کہہ دیا گیا کسی کا بھی نہیں ہے، اللہ اور اللہ کے رسول کا ہے. اور بلکہ اخلاقی اوصاف بتائے گئے. سب سے پہلے جو وصف مسلمانوں کو کہا گیا کہ تم اختیار کرو وہ کیا تھا، فَاتَّقُوا اللَّهَ، کہ تم لوگ اللہ سے ڈرو. تو آپ دیکھیں کہ اللہ رب العزت نے سب سے پہلے جس چیز کو اہمیت دی اور جس چیز پر زور دیا وہ کیا تھا کہ اللہ کا تقویٰ، اللہ کا خوف، کہ لوگوں تم لوگ اللہ سے ڈرو. تو یہ تمہارے اندر لڑائی کیسے ہو گئی؟ تم تو ایمان لانے والے تھے، تم تو اللہ کو ماننے والے تھے، تمہارا آخرت پر یقین تھا، اور یہ عجیب بات ہے کہ آخرت کی بجائے دنیا تم پر غالب آ گئی. یہ عجیب بات ہے کہ تم مال کے لیے لڑنے لگے. فتق اللہ، سب سے پہلی بات کیا تھی کہ لوگوں اللہ کا تقویٰ اختیار کرو. بس فا فتق اللہ، ساری باتیں چھوڑ دو، سب باتیں بھول جاؤ، ایک طرف کر دو مال غنیمت کو، فتق اللہ، بس اللہ سے ڈرو. آپ ساتھ ساتھ اپنا بھی جائزہ لیں، غزوہ بدر تو مدینہ میں ہوئی، اور آج کے دور میں بھی بہت سے ایسے موقع اور مراحل آتے ہیں کہ جس وقت اپنے دل میں یہ خیال آتا ہے کہ یہ عہدہ مجھے ملنا چاہیے تھا، یہ کرسی مجھے ملنی چاہیے تھی، یہ ہار تو میرے گلے میں ہونا چاہیے تھا، یہ اچھا والا کھانا تو مجھے ملنا چاہیے تھا، اس چیز کی تو میں حقدار تھی، ہے نا، یہ تو میرا مقام تھا، اور یہ فلاں کو مل گیا، کیا میں نے تھا، شاباش اس کو مل گئی، ذکر میرا ہونا چاہیے تھا، باجی نے میرا نام کیوں نہیں لیا، ہے نا، یا فلاں نے میرا نام کیوں نہیں لیا، فلاں کا نام کیوں لیا گیا، اور ناراض ہو جاتے ہیں لوگ. تو اللہ تعالیٰ کہہ رہے ہیں فتق اللہ، پس اللہ سے کرو. تو جو بھی میں اور آپ کرتے ہیں کس لیے کرتے ہیں؟ صرف اور صرف اللہ کے لیے. اور دیکھیں رسول اللہ صلی اللہ علیہ وسلم کے وہ صحابہ جن کو دنیا میں جنت کی بشارت ملی، جنہیں جی اور جان کی بازیاں لگائیں، کتنی بڑی بڑی قربانیاں دیں، ہجرت کی، کیسی ہجرت کی، کیسی ہجرت کی، کیسی کیسی جنگوں میں حصہ لیا، کیسے کیسے دین اسلام کا ساتھ دیا. اگر ان سے بھی چھوٹی سی یہ کوتاہی ہوئی ہے تو قرآن نے تبصرہ جو کیا ہمیشہ کے لیے اس کو رہتی دنیا کے لیے قرآن میں محفوظ کر دیا. ایسا بھی تو ہو سکتا تھا نا قرآن میں نہ پڑھا جاتا، کس لیے؟ تاکہ امت مسلمہ کی اصلاح ہو، کیونکہ جنگیں تو رہتی دنیا تک ہونی ہے، اور ایک وہ جنگ ہے جو میدان میں جیتی جاتی ہے اور ہاری جاتی ہے اور کی جاتی ہے، اور ایک وہ جنگ ہے جو ہر لمحہ ہماری شیطان کے ساتھ اور اپنے نفس کے ساتھ جو ہے وہ جاری ہے. تو جیتنے کا طریقہ کیا ہے؟ فتق اللہ، بس اللہ سے ڈرو. دوسری بات کیا ہے؟ وَأَصْلِحُوا ذَاتَ بَيْنِكُمْ، اور اپنے آپس کے تعلقات درست کر لو. تو اصل چیز کیا ہے کہ مسلمانوں کے تعلقات، مسلمانوں کے آپس کے معاملات جو ہیں وہ اچھے ہونے چاہیے. آپ دیکھیے کہ یہ جو آپس کے جو تعلقات ہیں یہ خراب کیوں ہوتے ہیں؟ آپس میں محبت کیوں نہیں ہوتی؟ ہم آپس میں پیار کیوں نہیں کرتے؟ جھگڑتے کیوں ہیں؟ اس کی دو بڑی ریزن ہیں، اور اس میں سب سے پہلی بات یہ ہے کہ اللہ کا ڈر نہیں ہوتا، اور دوسری اس کی وجہ یہ ہے کہ دنیا کی محبت غالب آتی ہے. کبھی مال، کبھی کرسی، کبھی ڈالر، کبھی زیور، کبھی عہدہ، کبھی تعریف، کبھی اپنی ناک، کبھی اپنی شخصیت، کبھی اپنی ذات، دنیا کی محبت. تو اگر ہم یہ چاہتے ہیں نا کہ جھگڑے ختم ہو جائیں، اور بڑے بڑے جھگڑے منٹوں میں ختم ہو جاتے ہیں جب تقویٰ اور خوف آخرت جو ہے نا وہ غالب آ جائے، بڑے بڑے جھگڑے منٹوں میں ختم ہو جاتے ہیں، پہاڑ درد بن کر اڑ جاتے ہیں. ایسے جھگڑے جو پہاڑ جتنے ہوں، جب خوف خدا اور خوف آخرت ہو تو ان کی حیثیت گرد مٹی کی بھی نہیں رہتی، ذروں کی بھی نہیں رہتی. تو اہل تقویٰ ہمیشہ جو ہیں وہ کیا کرتے ہیں؟ اہل تقویٰ کی پہچان کیا ہے؟ ان کا جھگڑوں سے، جنگ و جدل سے کیا سروکار؟ ان کو اتنی فرصت کہاں کہ وہ جھگڑے کریں کہ تم نے مجھے جگہ کیوں نہیں دی، تم نے مجھے رائٹ کیوں نہیں دی، تم نے مجھے دعوت کیوں نہیں دی، تم نے مجھے شاباش کیوں نہیں دی، تم نے مجھ سے پیار کیوں نہیں کیا، تم مجھے دیکھ کر سلام کیوں نہیں کرتی، تم مجھے اسمائل کیوں نہیں دیتی، ہے نا، اور فلاں وقت جو وہ گھوری تھی نظریں، جو گھورتی بھی نظریں تھیں وہ میرے لیے تھی، اس کے بعد اتنی فرصت ہی نہیں ہوتی. جو اہل تقویٰ ہوتے ہیں اور اہل آخرت جو دنیا میں رہتے ہیں لیکن آخرت کے لیے جیتے ہیں, دنیا میں تو رہنا ہے نا یہ جگہ ہے لیکن جینا آخرت میں ہے, وہ دنیا میں ایسی باتوں کو دل پہ نہیں لیتے. وہ یہ نہیں سمجھتے کہ نہیں اب میرا اس سے ملنا جلنا ختم, اب میں نے اسے ختم کر دیا, نہیں. بلکہ کیا ہے, ان کا دل صاف ہوتا ہے. اس کے اندر دل تو ایک برتن ہے, چاہے اس میں دنیا کی محبت رکھے چاہے آخرت کی, چاہے جھگڑوں کو پال لیں اور آپس میں کینہ کدورت اور نفرتیں جمع کر لیں, یا پھر محبتیں جمع کر لیں آخرت کی اور اللہ کی اور اللہ کے رسول کی اور اسلام کی, ہے نا. تو اصل بات کیا ہے کہ جس کا دل اللہ کی محبت, اللہ کے خوف, آخرت کی محبت, آخرت کے خوف سے مالا مال ہو, بھرا ہوا ہو, تو پھر وہ جھگڑنے اور ادھر ادھر کی باتوں پر سوچتا نہیں ہے. تو یہاں پہ اسی چیز کی طرف جو ہے وہ توجہ دلائی گئی ہے کہ لوگوں اللہ سے ڈرو اور اپنے تعلقات درست کر لو. اور یہ بہت اچھا موقع ہے غزوہ بدر کی تمہید میں اس کے تبصرے میں میں اور آپ بھی اپنے دلوں کا جائزہ لے لیں, ہے نا. یہ دل جو ہے یہ گندے ہو جاتے ہیں, یہ دل سیاہ ہو جاتے ہیں, ان پہ دھبے لگ جاتے ہیں, یہ دل جو ہے پتھر بن جاتے ہیں. پتھروں پہ بھی قرآن کی آیتیں اثر کرتی ہیں, ان میں سے پانی بہتے ہیں, چشمے پھوٹتے ہیں, لیکن ہمارے دل پر قرآن اثر کیوں نہیں کرتا. تو آئیے اپنے دلوں کو, دلوں میں سے نفاق, قدورتیں, دشمنیاں, نفرتیں, بغض, غیبت, چغلی اور بہت سی ایسی چیزیں, ان کو نکال کر دلوں میں ایمان کو بھر دیں, تو ہمارے آپس کے امت مسلمہ کے انفرادی سطح کے اور اجتماعی سطح کے تعلقات جو ہیں وہ درست ہو جائیں گے. تو پہلی چیز تقویٰ, دوسری چیز آپس کے تعلقات کی اصلاح, وَأَطِيعُوا اللَّهَ وَرَسُولَهُ, اور اللہ کی اطاعت کرو اور اس کے رسول کی. اور لوگو تم اللہ اور اللہ کے رسول کی اطاعت کیوں نہ کرو, تم سوچو تو صحیح تم ہو کون. اِن كُنتُم مُؤْمِنِينَ, اگر ہو تم مومن. تو ایک مومن جو ہے وہ مال پر دولت پر کب لڑتا ہے, ہے نا. شہادت ہے مطلوب و مقصود مومن, نہ مال غنیمت نہ کشور کشائی. تو مومن کی جنگ کا مقصد کیا ہوتا ہے, مال غنیمت تھوڑی ہوتا ہے. کشور کشائی کا مطلب کیا ہوتا ہے, کہ ملک کے ملک فتح کرتے چلے جائیں, ہے نا. تو یہ مقصد نہیں ہوتا کہ فاتح بننا ہے, سکندر اعظم بننا ہے, یہ مقصد نہیں ہوتا. ایک ہی مقصد ہوتا ہے کہ اللہ کے راستے میں یہ اللہ کی دیوی جان جو ہے نا اس کو قربان کر دیا جائے تاکہ اللہ کا دین جو ہے وہ نافذ ہو جائے. تو یہ مومن کی زندگی کا مقصد. تو یہاں پہ جو ہے وہ خاص طور پر چار باتیں بتائی گئیں, تقویٰ, آپس کے تعلقات کی اصلاح, اللہ کی اطاعت, اور چوتھی بات اللہ کے رسول کی اطاعت. اور ان سب کے لیے بنیاد کی حیثیت کیا ہے, ایک سوال ہے, ایک کوشچن مارک ہے. ان کنتم مومنین, سوچو تو صحیح, پوچھو تو صحیح, اپنے دل و دماغ کا جائزہ تو لو, اپنے گریبان میں جھانکو تو صحیح, تم ہو مومن. اگر تم مومن ہو تو ایسے جھگڑے, ایسی آوازیں اور مال و دولت کے لیے دنیا داروں جیسی ایسی آوازیں بلند ہوئی کیوں؟ کیا یہ تمہیں زیب دیتی ہیں؟ کیا یہ تمہیں جو ہے تمہارا ان سے کوئی رشتہ ہے؟ کیا تم مومن ہو؟ اور مجھے اور آپ کو بھی اپنا جائزہ لینا ہے. میں اور آپ جب روتے ہیں, جب جھگڑتے ہیں, جب لڑتے ہیں, جب زبانیں خوب بولتی ہیں اور تیز تیز بولتی ہیں, ہے نا, کبھی شوہر کے ساتھ, کبھی ساس کے ساتھ, کبھی ساس ہیں تو بہو کے ساتھ, کبھی جٹھانی, کبھی دیرانی, کبھی نند, کبھی ہمسائے, کبھی بچے اور مختلف رشتے سوسائٹی میں, ہمسائے, مختلف رشتے ہمارے, تو کیوں, کیا واقعی اس وقت ہمارے اندر ایمان ہوتا ہے؟ اگر ایمان ہوتا ہے تو ایمان کو یہ زیب نہیں دیتا کہ ایسا ہم کریں, کیونکہ ایمان جو ہے نا ہمیشہ ایک کیفیت میں نہیں رہتا. جب ہم جھگڑا کر رہے ہوتے ہیں, جب جھوٹ بول رہے ہوتے ہیں, جب زیادتی کر رہے ہوتے ہیں, اس کا مطلب ایمان نہیں ہوتا. کیونکہ اگر ایمان جب جھوٹ بولتا ہے مومن, تو اس وقت مومن نہیں ہوتا, ہے نا. جب چوری کرتا ہے تو مومن نہیں ہوتا, جب زنا کرتا ہے تو مومن نہیں ہوتا, جب شراب پیتا ہے تو مومن نہیں ہوتا. تو یہ ہے خاص بات کہ ان کنتم مومنین, اگر ہو تو مومن. تو ایمان جو ہے نا یہ کیا ہے, فاؤنڈیشن ہے. جب ایمان ہوتا ہے نا باقی سب چیزیں ٹھیک ہو جاتی ہے. ایمان کے اثرات پھر انسان کی شخصیت اور انسان کی اس میں جو ہے نا انسان کے کردار میں, اخلاق میں نظر آنے لگتے ہیں. تو لوگ کہتے ہیں اخلاق کی بات کریں, اخلاق بڑا خراب ہے. کوئی کہتا ہے تو بتائیں ان کو کہ پلکنگ جائز نہیں ہے. کوئی کہتا ہے جی نیل پالش لگا کر نماز نہیں پڑھنی چاہیے. کوئی کہتا ہے جی یہ لباس فلاں اچھا نہیں پہنتی, آپ اس پہ تقریر کر دیں, ہے نا. تو سطحی باتیں ایک لوگ کرتے ہیں. تو کہ یہ بتا دیں وہ بتا دیں، لیکن اصل چیز کیا ہے؟ ایمان ہے. تو سب سے پہلے ایمان کی فکر کرنی چاہیے، اور وہ ایمان ہی تو تھا، وہ عقائد ہی تو تھے. 13 سال رسول اللہ صلی اللہ علیہ وسلم نے مکی دور میں جس پر بات کی، اور کیوں کی تھی؟ ایمان کے نتیجے میں صحابہ جیسے کردار، صحابہ کا جیسا کردار تھا وہ پیدا ہوا. اور آپ دیکھیں کہ ایسا ایمان کے پہاڑوں کو بھی جو ہے نا وہ حقیر کر دے، بے وزن کر دے. اب ان سے کوتاہی ہوئی ہے تو ان کا اتنا سخت محاسبہ ہے، پھر آپ سوچیں میرا اور آپ کا حال کیا ہے اگر ہو تو مومن. اب مومنوں کی تعریف بتائی جا رہی ہے کہ مومن ہوتے کیسے ہیں، ان کی پہچان بتائی جا رہی ہے، مومن کی مخصوص صفات. انما المؤمنون الذین اذا ذکر اللہ وجلت قلوبهم، کہ مومن تو اصل میں وہ ہوتے ہیں کہ جب ان کے سامنے اللہ کا ذکر کیا جاتا ہے تو ان کے دل لرز جاتے ہیں، ان کے دل جو ہیں وہ کانپنے لگتے ہیں. مومن ایسے ہوتے ہیں. اب آپ دیکھیں کہ اللہ کا ذکر، تو اللہ کے ذکر سے مراد یہاں پر کیا ہے؟ آیتیں ہیں اللہ تعالی کی. مراد کیا ہے؟ کہ اہل ایمان کی پہلی جو ہے وہ علامت یہ ہوتی ہے کہ ان کے اندر اللہ کی عظمت، اللہ کی کبریائی، اللہ کے جلال کا اتنا شعور ہوتا ہے، اتنا احساس ہوتا ہے. ایک تو نا اللہ کی آیتیں پڑھی جائیں، نام ہی پڑھی جائیں، اللہ کا نام لے لیا جائے، اللہ کا ذکر، اللہ تعالیٰ کے جو مختلف اللہ کا تعارف ہے اس کو دے دیا جائے، تو وہ لوگ لڑنے ڈرنے لگتے ہیں. لڑتے نہیں ہیں، لڑائی کو چھوڑ کر اللہ سے ڈرنا شروع کر دیتے ہیں. کوئی بھی بات ان کو اللہ کا نام لے کر پیش کی جائے تو خشیت کے احساس سے ان کے رونگٹے کھڑے ہو جاتے ہیں. تو پہلا تقاضا کیا ہے مومنین کا، اہل ایمان کا؟ پہلا تقاضا یہ ہے کہ اللہ تعالی سے وہ لوگ ڈرنے والے ہوتے ہیں. پہلی علامت ہے کہ اللہ کی ربوبیت، اللہ کی رحمت، آخرت. جیسے یہ کہ اللہ کی پکڑ بڑی سخت ہے نا، میرا رب اس کی پکڑ بڑی سخت ہے، تو کیا ہے کہ وہ لوگ کانپ اٹھتے ہیں. اور حضرت عمر فاروق رضی اللہ عنہ کی یہ تعریف بتائی جاتی ہے، حضرت ابوبکر صدیق رضی اللہ عنہ کی، جب ان کے سامنے اللہ کا ذکر کر دیا جاتا تھا فوراً کانپ اٹھتے تھے، فوراً ان کا رویہ بدل جاتا تھا. تو ہمیں بھی دیکھنا ہے کہ واقعی کیا ہمارا اللہ پر صحیح ایمان ہے، کیا ہم آخرت پر ایمان رکھتے ہیں؟ وجلت قلوبهم، اور ہمارے دل کیا لرز اٹھتے ہیں؟ کیا ہم ناراضگیاں ختم کر دیتے ہیں؟ کیا روٹھوں کو منا لیتے ہیں یا گلے لگاتے ہیں، معاف کر دیتے ہیں دوسروں کو، معاملات ٹھیک کر لیتے ہیں؟ تو اللہ کا ذکر کیا ہمارے اندر خوف پیدا کرتا ہے کہ نہیں، ہمارے عملوں کو بدلتا ہے کہ نہیں؟ تو یہ پہلی صفت. دوسری بات کیا ہے؟ وَإِذَا تُلِيَتْ عَلَيْهِمْ آيَاتُهُ زَادَتْهُمْ إِيمَانًا، کہ جب ان کے سامنے اللہ کی آیات پڑھی جاتی ہیں تو ان کا ایمان بڑھ جاتا ہے. مراد کیا ہے؟ کہ اللہ کے حکم کے آگے سر اطاعت خم کر دیتے ہیں. جب اللہ کا کلام ان کے سامنے پیش کر دیا جائے تو ان کا ایمان بڑھتا ہے. تو آپ ایک بات یاد رکھیے گا کہ قرآن محفلیں، یہ درس و تدریس، یہ اللہ کی محفلیں ایمان کو بڑھاتی ہیں. ایمان جو ہے کیسی کیفیت ہوتی ہے کہ انسان جو ہے وہ جنت کو اپنی نگاہوں سے محسوس کرنے لگتا ہے، اللہ کی پسند اور ناپسند کا خیال کرتا ہے. کیوں؟ جب اس کو علم ہوتا ہے کہ اس میں اللہ کی پسند ہے اور اس میں اللہ کی ناراضگی ہے تو انسان سوچنے لگتا ہے. ایمان کی مثال جڑ کسی ہے، اور جو آداب اور احکام اور قوانین ہے اس کی حیثیت اس جڑ سے پھوٹی ہوئی شاخوں کسی ہے. تو جڑ جب مضبوط ہوتی ہے تو شاخیں، پودے، پھول، کلیاں، یعنی پھول پھل ثمرات جو ہیں، یہ شریعت ہے ساری. تو جیسا ایمان ہوتا ہے انسان ویسا ہی پھر اپنی اسلام کی شریعت پر پھر عمل کرتا ہے. تو اصل بات کیا ہے کہ ہمیں سوچنا چاہیے کہ ہماری جڑ جو ہے یعنی ایمان جو ہے کہیں وہ کمزور تو نہیں ہے، کہیں وہ ختم تو نہیں ہو رہا، کہیں اس کو جو ہے زنگ تو نہیں لگ رہا. تو یہ خاص بات ہے جس پر مجھے اور آپ کو جو ہے وہ سوچنا ہے، اور ہمیں اس بات پر بھی غور کرنا چاہیے کہ میرا اور آپ کا ایمان جو ہے وہ ہر وقت ایک کیفیت میں نہیں رہتا، کبھی گھٹ رہا ہوتا ہے، کبھی بڑھ رہا ہوتا ہے، ہے نا؟ تو پھر کیا کرنا ہے کہ اپنے ایمان کو بڑھانے کی فکر کرنی ہے. اور ہم کیسے لوگوں سے بیٹھتے ہیں، ہم کیسی پارٹیوں میں جاتے ہیں، ہم کن لوگوں سے فون پر بات کرتے ہیں، اور جیسے لوگوں سے آپ ملتے ہیں، جن لوگوں سے آپ جن کے ساتھ دعوت، پارٹی اور روٹین کی لائف میں ہوتے ہیں، پھر اسی طرح آپ کا ایمان کی کیفیت بھی گھٹتی اور بڑھتی رہتی ہے. تو ایسے لوگوں کی تلاش کرنی چاہیے اور ایسی محفلوں کی جو قرآن کی آیتوں کی محفلیں ہوں, اور ایسی مجالس کی جو جن مجالس میں جو ہے وہ ہمارا ایمان بڑھے, تو اس کی ہمیں فکر کرنی چاہیے. تو یہ مومن کی جو ہے وہ جو اللہ کو لوگ پسند ہیں, یہ اس کی دوسری صفت ہے کہ آیتیں سن کر ان کا ایمان بڑھتا ہے. اللہ کا ذکر سن کر دل کانپنے لگتا ہے اور اللہ کی آیات سن کر ان کا ایمان بڑھ جاتا ہے. اچھا, بعض اوقات ایسا ہوتا ہے آیتیں بڑی سن رہے ہیں, علم بہت مل رہا ہے, ایمان نہیں بڑھ رہا. اس کی کیا وجہ ہوتی ہے؟ اس کا مطلب ہے قرآن پیش تو کیا جا رہا ہے پر اس طرح پیش نہیں کیا جا رہا جیسے کہ پیش کیا جانا چاہیے, یا یہ کہ ہم لے تو رہے ہیں پر اس طرح نہیں لے رہے جیسے کہ اس کو لیا جانا چاہیے. ہے نا, 8 پارے پڑھ لیے, 10 پارے پڑھ لیے, ایک کورس کر لیا, دوسرا کر لیا, اب انٹینسو کورس کر رہے ہیں, اب تو لیڈرشپ کا کر رہے ہیں, اب تو مکہ مدینہ جا کے کر رہے ہیں, اب تو حرم میں بیٹھ کر کر رہے ہیں, لیکن باتیں ہیں, چیزیں ہیں, وہ اثر کیوں نہیں کرتی؟ یہ وہی قرآن ہے جس نے عمر فاروق کو جو ہے وہ کیا بنا دیا تھا, عمر تھے فاروق بنا دیا, حق اور باطل میں فرق کرنے والا, ہے نا, ایسی شخصیت سے نوازا اس ایمان نے کہ رسول اللہ صلی اللہ علیہ وسلم کا یہ کہنا کہ تم عمر کی بات کرتے ہو, عمر تو جس راستے سے گزرتا ہے شیطان بھی وہ راستہ چھوڑ دیتا ہے, ایسا بہترین اور ایسا خوبصورت ان کا ایمان تھا, ایسا مضبوط. اور ابو بکر صدیق رضی اللہ عنہ کے بارے میں ایک دفعہ فرمایا کہ ابو بکر کا ایمان جو ہے امت مسلمہ کے مجموعی ایمان پر بھاری ہے, اور وہ خود یہ کہتے تھے کہ میرا اگر ایک پاؤں جنت میں ہو اور دوسرا باہر تو میں سوچتا ہوں پتہ نہیں میں دوسرا داخل کر سکوں گا کہ نہیں کر سکوں گا. کیسے تھے اللہ سے محبت کرنے والے اور کیسے تھے اللہ سے ڈرنے والے, ہے نا. تو وہ صحابہ تھے, اسی قرآن کو پڑھتے تھے, تو ابو بکر صدیق بن گئے, عمر فاروق بن گئے, عثمان غنی کہلائے, ہے نا. تو رضی اللہ عنہم اتنے بڑے بڑے اللہ تعالیٰ نے ان کو درجے جو عطا کیے, اور حضرت علی رضی اللہ عنہ کے بارے میں رسول اللہ نے کیا فرمایا تھا, علم کا دروازہ, اور یعنی اور ویسے وہ بہادر شجاع بہت تھے, ہے نا, اور ایک جو ہے وہ قلعہ تھا جس کے بارے میں فرمایا تھا کہ آج میں اس کے ہاتھ میں یہ جھنڈا دوں گا خیبر جو اس کو فتح کر دے گا, ہے نا. تو جتنے بھی آپ صحابہ دیکھ لیں تو کیسے کیسے تھے ان کے ایمان نا. تو آپ ضرور اس بات پر توجہ دیا کریں کہ یہ جو قرآن کی کلاس آپ کی بھی چل رہی ہے, تو ہم کئی دن اس میں سے اگر چھٹی کر لیں, غیر حاضری کر لیں, یا یہ کہ شروع کا چھوٹ جائے یا آخر کا چھوٹ جائے یا بیچ کا چھوٹ جائے, یا ہماری آن لائن کی بہنیں ہیں کہ وہ اس وقت قرآن کو کھول کر نہ بیٹھیں اور سوچیں کہ کانوں میں پڑتا جائے گا تو سمجھ آتا جائے گا, نہیں, توجہ کے ساتھ, کیونکہ توجہ دیں گے تو پھر ان سے ہمارا ایمان بڑھے گا. تو یہ جو ہم قرآن کی کلاس ہماری ہو رہی ہے, اس کا مقصد کیا ہے؟ ایمان کی افزائش ہی تو ہے, ایمان کا بڑھانا ہی تو ہے, پھر اس کے بعد عمل صالح ہماری شخصیت اور سیرت کا حصہ بن جائیں, یہ ہے اہم بات. اور ان کی تیسری صفت ہے وعلی ربہم یتوکلون, کہ وہ لوگ اپنے رب پر اعتماد کرتے ہیں, مومن کی یہ صفت ہے. اور توکل کے معنی کیا ہے؟ کہ تمام اعمال میں, تمام احوال میں مکمل اللہ پر بھروسہ, اللہ پر اعتماد. رسول اللہ صلی اللہ علیہ وسلم نے فرمایا کہ توکل یہ نہیں ہے کہ اپنی ضروریات کے لیے مادی اسباب اور تدابیر کو ترک کر دیا جائے, بلکہ مطلب یہ ہے کہ ہم مادی اسباب کو اصلی کامیابی کے لیے کافی نہ سمجھے, کریں تو صحیح پر ان کو کافی نہ سمجھے, بلکہ اپنی قدرت, ہمت اور جو مادی اسباب ہیں, کرنے کے بعد جو کچھ ہم کر سکتے ہیں پھر بھروسہ اللہ پر کریں, اور سمجھیں کہ اسباب بھی اللہ نے ہی دیے ہیں اور اب ان اسباب کے ذریعے میرے مسئلے کو بھی اللہ ہی حل کرے گا, ہے نا, ہوگا وہی جو اللہ چاہے گا. تو رسول اللہ صلی اللہ علیہ وسلم نے ایک موقع پر یہ بھی فرمایا کہ رزق اور اپنی حاجتوں کے حاصل کرنے کے لیے کیا کرو, کہ جتنے بھی مادی اسباب حاصل کر سکتے ہو حاصل کرنے کی کوشش کرو, پھر معاملہ اللہ کے سپرد کر دو. تو اپنے دل و دماغ کو مادی تدبیروں اور اسباب پر نہ الجھاؤ, کرنے کے بعد اللہ کے اوپر چھوڑ کر پھر اس پہ چھوڑ دو کہ میرا رب میرے لیے بہتر کرے گا, ٹھیک ہے نا. مثلا اب جاب اگر نہیں ہے تو اللہ بھوکا تو نہیں کھلائے گا سلائے گا نا, اللہ تو پرندوں کو بھی جو ہے پیٹ بھر کر دیتا ہے, نہ ان کا کوئی کھیت نہ ان کا کوئی باغ, खाली निकलते हैं, खाली पेट सुबह के वक्त। रात के वक्त आप देखें कि उनके पेट भरे हुए होते हैं, है ना। तो हमें भी अपनी जॉब के लिए, अपने बच्चों के रिश्तों के लिए, अपने कुरान को हम सीखना चाहते हैं उसके लिए, जो कुछ भी हम दुनिया में करना चाहते हैं सबके लिए कोशिश करनी चाहिए। कोशिश करने के बाद फिर ये कहना चाहिए कि इतना तो मेरे बस में है, इसके बाद अब अल्लाह ताला तू जो चाहे करे, मैं तेरी रजा पर जो हूं मैं राजी हूं। एक बुजुर्ग जेल में थे और जुमे का दिन होता था, और मुझे बड़ी अच्छी लगती है उनकी ये अमल की मिसाल, कि जुमे के दिन अपने जो भी उनके पास कपड़े होते थे उनको पहनते, और फिर उसके बाद जो है तैयार होते, और जुमे के दिन जेल के दरवाजों दरवाजे तक आते, जेल का जो बड़ा गेट था जहां तक वो चलकर आ सकते थे, आके सलाखों को हाथ लगाते और कहते कि अल्लाह ताला यहां तक चलकर आना मेरे बस में था, अब इसको खोल देना और मुझे जुमे की नमाज के लिए ले जाना, ये तेरे बस में है, इससे आगे मेरे बस में नहीं है ना। आप सोचें, बाज औकात अब आपके पास लाइट नहीं है, आप क्लास में आना चाहती हैं, आपका कंप्यूटर ठीक नहीं है, आप क्लास में शिरकत करना चाहती हैं, तो आप फिर ऐसे ही बैठ जाती हैं। एक बहन से बात हुई, उसने कहा कंप्यूटर तो है लेकिन ये कि वो अभी किसी ने ठीक नहीं किया, उसको सेट नहीं किया, तो इसलिए मैं क्लास में नहीं आ सकती। एक बहन कहने लगी कि पेलटॉक उस पर डाउनलोड नहीं है, है ना। तो एक बहन कहने लगी मुझे आता नहीं है दरअसल। तो आप देखें कि खाना खाना नहीं आता तो सीखते हैं तो आ जाता है ना कि खाना कैसे है। छोटा सा बच्चा पैदा होता है और मुंह मारना शुरू कर देता है, और दूध उसके मुंह में नहीं आता ना, कभी इधर मारता है कभी उधर मारता है कि उसको दूध पीना है ना। मछली को तैरना किसने सिखाया, चिड़िया को उड़ना किसने सिखाया, और आपको और मुझको, हम सबको ये जो काम मैं और आप करते हैं किसने सिखाया। हम सारे दुनिया के काम कर लेते हैं, जहां दीन की बात होती है हाथ मुंह तोड़ कर बैठ जाते हैं कि मुझे ये नहीं आता। तो ये कंप्यूटर भी ऐसे ही है जैसे सिलाई मशीन नहीं होती। जो लोग कपड़े सीना नहीं जानते, उधड़े हुए को सीना तो वो भी जानते हैं ना कि उधड़े हुए पे सिलाई कैसे लगानी है। तो अगर कंप्यूटर पे जाके बहुत कुछ नहीं आता, इतना तो कर सकते हैं ना कि बच्चों से उसको लगवा कर और पेलटॉक डाउनलोड करवा के तस्कीरुल कुरान वगैरह में उनको एक दफा कहें हमें सेट कर दें, और फिर उसके बाद दो चार क्लिक करने हैं तो आप जो है वो क्लास में आ जाएंगे। तो पहाड़ जैसा दिन और अल्लाह की दीवी नेमत, और उसको हम जाया कर दें, है ना। इसी तरह वो बहनें जो यहाँ, बेस्ट तो यही है कि लोग आके क्लास में शिरकत करें, ये ना सोचें कि हाँ बस आराम से मैं घर बैठ के सीखूंगी। जो जितनी मेहनत करेगा उतना ही ज्यादा जो है वो फायदा उठाएगा, है ना। और सोबते सवाले के असरात तो और ही है ना। और एक हमारी फ्लोरिडा से एक बहन थी, और आखिरी दिनों में, रोजों के आखिरी दिनों में और दौरे तस्वीर के बाद वो एक दिन रोने लगी, कहने लगी कि मैं सोचती हूँ कि कितने खुशकिस्मत है जो लोग सुनते हैं और फिर साथ ही देखते भी हैं। तो मैं सुनती तो हूँ पर मैं वो सीन और टीचर को पढ़ाते हुए देख नहीं सकती ना, तो इस बात पे वो रो रही थी ना। तो मैंने उनसे कहा कि हम तो हो सकता है ये ऑनलाइन बंद ही कर दे, इसलिए कि लोग ऑनलाइन की अभी इजाजत मिली है लेकिन लोग इतने थोड़े हैं और हमारा खर्चा बहुत ज्यादा है। तो अब कुछ लोग तो हो ना वो, कि हो सकता है एक ही लाखों पर भारी हो, एक एक सीखे और लाखों पर भारी हो, लेकिन हम सबको कोशिश तो करनी चाहिए ना कि हमारी क्लास में हाजिरी बढ़े। तो कहने लगी कि प्लीज आप इसको बंद नहीं कीजिएगा, आपको नहीं पता कि मेरी जिंदगी में इससे कितनी बहार आई है, कितना मुझे इसका फायदा होता है, आप इसको बंद नहीं कीजिएगा, मैं कोशिश करूंगी कि और लोग भी आए ना। तो असल बात यह है कि कुछ लोग तो ऐसे होते हैं जो इतना फायदा उठाना चाहते हैं और इतना ज्यादा उनके अंदर तड़प होती है, और कुछ लोग होते हैं कि आसानी से जब नेकी मुफ्त मिलती है तो उसकी कदर नहीं करते, है ना। तो असल बात क्या है कि आयतों का सुनना और हमारे ईमान का बढ़ना और रोंगटों का खड़ा होना और अल्लाह पर तवक्कुल करना, ये मोमिन के औसाफ में से हैं। और ईमान के नतीजे में फिर होता क्या है, हमें सबको अपने ईमान का जायजा लेना चाहिए कि ये वो लोग हैं युकीमून अस्सलाता, कि जो नमाज को कायम करते हैं। अब आप देखिए कि आप पीछे से फिर आयत को सुने कि मोमिन कौन लोग हैं। नंबर वन, उनका दिल अल्लाह का जिक्र, अल्लाह का नाम जहां पर आया वो मेल्ट हो जाते हैं, पिघल जाते हैं, दिल लरज उठते हैं, है ना। फिर वो ये नहीं कहते, लेकिन बहुत सी दफा हमारे मामलात बड़े खराब होते हैं और अल्लाह की आयतें, कुरान, हदीस, सुन्नत, उसवा, बहुत सी मिसालें पेश की जाती हैं, लेकिन लोग क्या कहते हैं, लेकिन लेकिन कभी अपनी नाक, कब अपनी जात उसके सामने आते हैं, लेकिन उनके दिल पिघल जाते हैं, कांप उठते हैं। दूसरी बात, आयतें उनके ईमान में इजाफे का जरिया बनती हैं। तीसरी बात, वो अल्लाह का तवक्कुल, अल्लाह पर तवक्कुल करते हैं। तो ये जो तीन है ना, जो खूबियां हैं, ये तीनों बातनी खूबियां हैं, जाहिरी तौर पर नजर नहीं आती ना, ना दिलों का जो दिलों का लरजना, ना ईमान का बढ़ना और ना तवक्कुल, नजर नहीं आता ना वैसे, ये आप महसूस कर सकते हैं, ये कल्बी समरात हैं। लेकिन आगे ये जो नंबर 4 है, ये कौन से हैं? अमली, जो नजर आने वाले हैं, जाहिरी। तो ये वो लोग होते हैं जो नमाज को कायम करते हैं, ये नहीं कि नमाज पढ़ते हैं, कायम करते हैं, खुद तड़पते नहीं औरों को तड़पाते हैं, जो खुद कर रहे होते हैं दूसरों को भी कराना चाहते हैं, खुद कुरान पढ़ रहे हैं दूसरों को भी बताते हैं, लेके बैठ नहीं जाते, तो नमाज कायम करते हैं। तो हमें भी देखना है कि हम अपनी नमाजों को कायम करते हैं क्या, नमाजों को शौक से, मोहब्बत से, क्या इंतजार करते हैं नमाजों का। कल्बुन मुअल्लक फिल मस्जिद, मस्जिद में दिल लगा रहता है कि नमाज बा जमात। और पांचवी सिफ क्या है, वमिम्मा रज़क़नाहुम युन्फिकून, और जो कुछ हमने उनको दिया है उसमें से खर्च करते हैं। ये नहीं कि अल्लाह पर कोई एहसान करते हैं, अल्लाह ताला कहते हैं मैंने उनको अता किया और मेरे दिए हुए में से वो मेरे रास्ते में खर्च करते हैं, गरीबों, यतीमों, मिस्कीनों, बेवाओं, अल्लाह के दीन के लिए, कैदियों के लिए, है ना, जो भी जहां भी खर्च करना कहा गया है वहां वो खर्च करते हैं। और इसमें सिर्फ पैसे ही नहीं आते मेरी बहनों, वक्त को अल्लाह के रास्ते में खर्च करना, अपनी जवानियों को खर्च करना, अपनी जवानियों को, अपनी औलाद को अल्लाह के रास्ते में लगाना, अपने घरों को अल्लाह के रास्ते में देना, अपनी गाड़ियों को अल्लाह के रास्ते में वक्फ करना। जब सारी दुनिया के काम करें, मॉल की तरफ दौड़ती भी जाए, सारे कामों के लिए जाए, तो अल्लाह के दीन के लिए भी इसको दौड़ता हुआ जाना चाहिए। फिर इसके बाद जो है अल्लाह ताला ऐलान करते हैं पांच सिफात बताने के बाद, उलाइका हुमुल मुमिनूना हक्का, उलाइका हुमुल मुमिनूना हक्का, ऐसे ही लोग हकीकी मोमिन हैं, ये हैं जिन्होंने ईमान लाने का हक अदा किया। लहुम दरजातुन इंदा रब्बिहिम, पहली चीज अल्लाह ताला ने अब इनाम के तौर पर फरमाई कि ये हैं हकीकी मोमिन, इनके लिए इनके रब के पास बड़े दर्जे हैं। माले गनीमत पर लड़ने लगे, दुनिया के माल पर लड़ने लगे, तुम दुनिया के एक लट्टू हो जाते हो, दुनिया एक दलदल है, आप जो है जितना ज्यादा सोचते ना इससे निकले उतना ज्यादा उसके अंदर होते चले जाते हैं, है ना। तो अल्लाह रब्बुल इज्जत कहते हैं लहुम दरजातुन इंदा रब्बिहिम, कि इनके लिए इनके रब के पास बड़े दर्जे हैं। अल्लाह ताला की फिक्र किया करें कि अल्लाह उनको क्या देगा, अल्लाह की रजा, अल्लाह को राजी करना, अल्लाह उनको बड़े आला, बड़े बेहतरीन दर्जों से उनको नवाजेगा। और फिर उसके बाद दूसरी क्या चीज बताई, वह मग़फ़िरतुन, और बख्शिश, कसूरों से दरगुजर। अब देखिए कि यहाँ पे ये बताया जा रहा है कि जो बड़े से बड़ा मोमिन है उससे भी गुनाह हो सकता है, उससे भी गलती हो सकती है, और अल्लाह की रहमतों में से एक बड़ी रहमत है कि जब इंसान बंदगी की शरायत को पूरा करता है तो अल्लाह इसकी कोताहियों से चश्म पोशी करता है, अल्लाह फिर इसकी खिदमात के सिले में इसको दर्जे जब बड़े बड़े देता है, तो साथ ही जो भी कसूर हुए होते हैं, जो गलतियां हुई होती हैं, जो छोटी मोटी खताएं हो जाती हैं, वह मग़फ़िरतुन, अल्लाह ताला कहते हैं मैं बख्श देता हूँ, मैं माफ कर देता हूँ, वह रिज़्क़ुन करीम, और बेहतरीन रिस्क है। यहाँ पर जो है आप देखें कि अल्लाह ताला ने तीन इनामात का जो है वो जिक्र किया है ना। और आप देखिए कि एक जो है उनको आला दर्जे मिलेंगे, और आप देखेंगे पीछे जो सिफात भी बताई गई थी वो कैसी सिफात थी। तफसीर बहरे मोहित में कहते हैं कि मोमिन के लिए तीन किस्म की सिफात बताई गई, एक वो जिनका ताल्लुक दिल और बतन के साथ है, यानी बातिन के साथ है, अंदरूनी है उसका ताल्लुक, जैसे ईमान और खौफ खुदा और तवक्कुल अल्लाह। दूसरा जिसका ताल्लुक जिस्मानी अमाल से है, जैसे नमाज वगैरह, है ना, इन्फाक वगैरह। और तीसरा वो जैसे नमाज, और तीसरा वो कहते हैं जैसे माल अल्लाह की राह में खर्च करना है। तो कहते हैं कि तीन सिफात थी और इस तरह तीन ही इनामात हैं, एक दर्जाते आलिया, दिल के लिए ऊंचे दर्जे उनको मिलेंगे जो उनकी अंदरूनी सिफात है ना, कल्बी, बातनी सिफात के मुकाबले में अल्लाह ताला उनको मग़फ़रत अता करेगा। और इसी तरह जो नमाज है या इन्फाक वगैरह है, तो इसके नतीजे में अल्लाह ताला उनको, यानी एक तरफ नमाज गुनाहों को माफ करेगी और रिस्क उन करीम उनको मिलेगा, वो खुद इंफाक करेंगे तो अल्लाह भी उनको जो है वो बड़ा अच्छा रिस्क अता करेगा, यानी दुनिया में भी देगा और आखिरत में भी देगा। अच्छा, आयत नंबर 5, यहाँ से जो है वो खास तौर पर अब जो है ना गजवाए बदर उसका आगाज होता है। तो आप देखिए कि 4 आयतों में जो है वो मुसलमानों के अंदर अताअत और तस्लीम और फरमा बरदारी की खू पैदा की गई है, मोमिनाना और साफ, और बताया गया है कि तुम जो है वो माल की बजाय अपने इखलाक किरदार की तरबियत पर तवज्जो दो, और अल्लाह तुम्हें अल्लाह के पास बहुत अच्छा है जो तुम्हें मिलेगा। काश कि ये सबक मुझे और आपको याद हो जाए। हम छोटी छोटी बातों पे बहुत उदास हो जाते हैं ना, ऐसे उदास होते हैं, ऐसे टूट जाते हैं, ऐसे बिखर जाते हैं, ऐसे स्कैटर्ड हो जाते हैं कि सोचते हैं कि अच्छा अब आइंदा नेकी ये नहीं करूंगी, अब आइंदा क्लास में नहीं जाऊंगी, अब मैं अच्छा काम नहीं करूंगी, अब मैं राइड नहीं दूंगी, अब मैं जो है वो हमसायों के साथ उसने सलूक नहीं करूंगी, है ना, ऐसा होता है ना। लेकिन असल बात क्या है कि अल्लाह की रजा का जब ख्याल होता है तो कभी भी इंसान बिखरता नहीं है। तो गजवाए बदर जो है ये 5वीं आयत से जो है इसका आगाज होता है।